नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 6 गते शुक्रबार, आषाढ़ कृष्ण पक्ष नवमी तिथि, तदनुसार 20 जून सन् 2025, नेपाल सम्वत 1145, आज तस लागा 9। आज राजधानीबाट प्रकाशित हुने प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले दैलेखमा ग्यास रहेको पुष्टि सम्बन्धी खबरलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। दैलेखमा 1 अर्ब 12 करोड़ घनमिटर मिथेन ग्यास रहेको पुष्टि, दैलेखको खानीमा आशाको दियो शीर्षक दिएर कान्तिपुर दैनिकले यो खबरलाई प्रमुख खबर बनाएको छ। चिनिया विज्ञ टोलीको अनुसन्धान र चट्टान परीक्षणपछि दैलेखमा 1 अर्ब 12 करोड़ घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ। मिथेन ग्यासको यो परिमाण नेपाललाई करिब 50 वर्षसम्म पुग्ने चिनिया विज्ञ टोलीको दावी छ। खानी तथा भूगर्भ विभागका अनुसार चाइना जियोलोजिकल सर्वेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले ड्रिलिङ सहित गरेको अनुसन्धान तथा नमूना परीक्षणपछि ठूलो परिमाणमा मिथेन ग्यास रहेको पुष्टि भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। अनुसन्धानको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउनेछ। दैलेखको भैरवी गाउँपालिका एक जलजलीको जमीन मुनि रहेको उक्त मिथेन ग्यासलाई अब परीक्षण उत्पादन गरेर यकिन गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको विभागले जनाएको छ। चीनको सरकारी निकाय चाइना जियोलोजिकल सर्वेले विभिन्न चरणमा अनुसन्धान गरेको थियो भने चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले 28 वैशाख 2080 करिब 1.5 वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको थियो। खाना पकाउने ग्यास आयातमा मात्र नेपालबाट वर्षेनी 50 अर्ब रूपियाँ भन्दा बढ़ी विदेश जाने गरेको छ। नेपाल आय निगमका अनुसार 5 वर्षमा 2 खर्ब 64 अर्ब रूपियाँ बराबरको 25,01,800 टन ग्यास आयात भएको छ। यहीबीचमा दैलेखको जलजलेमा ग्यास भण्डारण रहेको पुष्टि भएकाले ग्यास आयातलाई विस्थापित गर्ने र निर्यात समेत गर्न सकिने आशा जगाएको छ। 2078-79 तुलनामा 2079-80 ग्यास आयात सामान्य घटे पनि अन्य वर्ष बढ़ेको निगमले जनाएको छ। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौ। सोही प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले पनि 50 वर्षलाई पुग्ने मिथेन ग्यास दैलेखमा शीर्षक दिएर प्रकाशन गरेको छ। नेपालमा पेट्रोलियम अन्वेषण र विकास शीर्षकमा दिनेश कुमार नापित, प्रमुख पेट्रोलियम अन्वेषण परियोजना, उहाँको यो सामग्रीलाई अन्नपूर्ण पोस्टबाट लिँदैछौ। मध्यपश्चिममा पर्ने दैलेख जिल्लाको पादुका नाभि स्थान तथा श्री स्थानमा प्राचीन कालदेखि तेल तथा प्राकृतिक ग्यासको संकेत पाइएको कुरा सर्वविदितै छ। यसका साथै उत्तरी भेगको मुक्तिनाथ क्षेत्रमा पनि निरन्तर रूपले ग्यास निस्केर ग्यास प्रज्वलित भइरहेको छ। मुलुकमा देखा परेका यस्ता पेट्रोलियम स्रोतबारे बेला बखतमा सर्वसाधारण, बुद्धिजीवी, पत्रकार तथा सरकारी निकायहरूबीच चर्चा परिचर्चा हुने गरेको पनि छ। अरू देशको दाँजोमा नेपाल एउटा सानो राष्ट्र भएकाले पेट्रोलियम पदार्थको खपत पनि तुलनात्मक रूपमा न्यून छ, तर देशले आर्जन गर्ने विदेशी मुद्राको एक ठूलो भाग पेट्रोलियम पदार्थको आपूर्तिमा खर्च हुने गरेको छ। खर्च तथा खपतलाई गहिरिएर हेर्दा नेपालमा एउटा सानो तेलको भण्डार पाउन सकेमा देशको आर्थिक स्थितिमा निकै ठूलो परिवर्तन आउन सक्नेछ। तसर्थ अन्य ऊर्जाको क्षेत्रमा झैं नेपालमा पेट्रोलियम अन्वेषण तथा प्रवर्धनको क्षेत्रलाई पनि प्राथमिकता दिन आवश्यक देखिन्छ। खनिज तेल तथा प्राकृतिक ग्यासको अन्वेषण र विकास कार्य हाम्रो जस्तो भूपरिवेष्टित पहाड़ी देशको निमित्त आर्थिक तथा प्राविधिक दृष्टिकोणले ज्यादै खर्चालु र जोखिमपूर्ण कार्य हो। यो कार्य देशमा उपलब्ध सीमित स्रोत र साधनबाट मात्र सम्भव हुन सक्दैन। यस कार्यक्रममा दक्ष जनशक्ति, अत्याधुनिक प्रविधिको साथै ठूलो धनराशि आवश्यक पर्ने हुन्छ। त्यसमाथि पनि अन्वेषणका क्रममा भौगर्भिक, भू भौतिक र भू रासायनिक आदि विभिन्न चरणको अध्ययन पश्चात गरिने ड्रिलिङ कार्यबाट पनि तेल तथा प्राकृतिक ग्यासको पर्याप्त भण्डार पाइने निश्चितता नहुने भएकाले लगानीकर्ताको सम्पूर्ण लगानी खेर पनि जान सक्छ। पेट्रोलियम अन्वेषण कार्यलाई चरणबद्ध तरिकाले सम्पन्न गर्न लामो समय लाग्ने हुँदा समय संयम र धैर्य धारण गरी अन्वेषण कार्य गर्ने गरिन्छ। नेपालमा पेट्रोलियम अन्वेषण र विकास शीर्षकमा दिनेश कुमार नापितको सामग्री अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। आजको गोर्खापत्र दैनिकले पनि दैलेखमा 112 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि शीर्षकको खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। गोर्खापत्र दैनिकबाट विद्युत महसुलले विद्यालय हैरान शीर्षकको खबर लिँदैछौ। वीरगंज महानगरपालिका चारमा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयले 20 लाख रूपियाँ बिजुलीको शुल्क नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ। बक्यौता नतिरेकै कारण नेपाल विद्युत प्राधिकरणले विगतमा स्कूलको पटक पटक लाइन काटिसकेको छ। महानगरपालिकाको समन्वयमा प्राधिकरणले लाइन त जोड़िदिएको छ तर समस्या समाधान भएको छैन। अहिले पनि प्राधिकरणबाट पटक पटक ताकेता भइरहेको छ। विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रको अनुसार झण्डै 5 वर्षदेखिको बिजुलीको शुल्क विद्यालयले तिर्न बाँकी छ। यस विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको समयमा क्वारेन्टाइन समेत राखिएको थियो। त्यति बेला उच्च बिजुली खपत भएपछि स्कूलकै नाममा महसुल उठेको थियो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट थरी थरी गीत थरी थरी नाच शीर्षकको खबर लिँदैछौ। रूकुम पूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला, यहाँका विशेष गरी जनजातिको मौलिक भाषा कला र संस्कृतिले जो कोहीलाई पनि तान्छ। बस्ने घरदेखि लगाउने पोशाक अनि भाषामा त विविधता छ नै, यहाँका दर्जन बढी मौलिक गीत र नाचको पनि छुट्टै पहिचान छ। गीतका लयमा मिसिएको संगीत अनि अनेकन नाचले जो कोहीको मन तान्छ। संगीतको लहरमा दर्शक श्रोता मज्जैले बाँधिन्छन्। यहाँका सर्जक तथा मौलिक गीत संगीतका अध्यता तिलक रोका भन्नुहुन्छ, रूकुम पूर्वका 3 गाउँपालिकाहरू भूमे, पुथा उत्तर गंगा र सिस्नेमा आफ्नै गीतका भाका र नृत्यका ताल छन्। यो खबर थरी थरी गीत थरी थरी नाच शीर्षक दिएर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कृष्णभीरको सड़क भासिने समस्या समाधानतर्फ शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर पहिरोका कारण सड़क भासिने समस्या हुँदै आएकोमा अब भने स्थायी रूपमा समाधान हुने भएको छ। 4 महिना लगाएर विज्ञले गरेको अध्ययनपछि माइक्रो फायलिङ विधिबाट सड़क भासिने समस्याको स्थायी रूपमा समाधान गर्ने गरी अहिले काम भइरहेको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्ड कार्यालय मुगलिनका प्रमुख इन्जिनियर केदार नेपालले नेपालमै नयाँ प्रविधिबाट डबल लेयर माइक्रो पायलिङ विधिबाट सड़क भासिने समस्या समाधान गर्ने कार्य भइराखेको बताउनुभयो। मौसमले साथ दिएमा यही असार महिनाभित्रमा मरमतको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौ। प्रमुख नेपालले भन्नुभयो, यो सम्पन्न भएपछि स्थायी रूपमा नै समस्या समाधान हुनेमा विश्वस्त छौं। कृष्णभीरको सड़क भासिने समस्या समाधानतर्फ शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकले पनि दैलेखमा भेटियो 112 अर्ब घनमिटर मिथेन ग्यास शीर्षकको खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। नागरिक दैनिकबाट आजदेखि सञ्चालनमा ग्वारको ओभरपास शीर्षकको खबर लिँदैछौ। 4 वर्षदेखि प्रतीक्षा गरिएको ललितपुर स्थित ग्वारको फ्लाइओभर ओभरपास आजबाट सञ्चालनमा आउने भएको छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे लगत्तै ओभरपास सञ्चालनमा आउने गरी कार्यक्रम तय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले बताउनुभयो। सड़क विभाग मार्फतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ठेकेदार कम्पनीले केन्द्रलाई ओभरपासको सबै काम सकिएको औपचारिक जानकारी गराउँदै गत आइतबार पत्र पठाइसकेको छ। केन्द्रले हालसम्म ठेकेदार कम्पनीले कुल रकम 17 करोड़ 6 लाखको 46% रकम भुक्तानी गरिसकेको छ। बाँकी रकम कागजपत्र हेरेर केही दिनमै भुक्तानी गर्ने विभागको तयारी छ। ओभरपास नेपालकै पहिलो प्रयोग हो। यसअघि चक्रपथ खण्डभित्रै कलंकीमा अण्डरपासको प्रयोग भएको छ। आजदेखि सञ्चालनमा ग्वारको ओभरपास शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा दैलेखमा मिथेन ग्यास रहेको पुष्टि शीर्षकको खबर प्रकाशित छ। नयाँ पत्रिकाबाटै मध्यम वर्षाले नै राष्ट्रिय राजमार्गको बेहाल शीर्षकको खबर लिँदैछौ। हल्कादेखि मध्यम वर्षाले नै पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने र दुम्कीवास क्षेत्रमा पटक पटक सड़क अवरूद्ध हुन थालेको छ। पछिल्लो पटक 40 घण्टापछि दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ, तर सरकारी अधिकारीहरूले वर्खाभर सहज नहुने भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न सुझाएका छन्। नवलपरासीको दुम्कीवास स्थित विनय खोलाको डाइभर्सन बगाउँदा र दाउन्नेमा विस्तारका लागि खनीको सड़क हिलाम्य र चिप्लो हुँदा हरेक दिन अवरूद्ध भइरहेको छ। दाउन्नेको विश्वकर्मा मन्दिर घिउ खोला लगायतका क्षेत्रमा बाटो चिप्लो र हिलाम्य छ। वर्खाको शुरूआतमै देखिएको समस्याले अगाडिका दिन कठिनपूर्ण हुने जनाउ दिएको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। वाणिज्य बैंकहरूले जेठमा दिए 36 अर्ब कर्जा शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। चालू आर्थिक वर्षको अन्तिम समय हुन लाग्दा ऋण लगानीमा सुधार आएको छ। सरकार तथा अन्य निकायले पछिल्ला महिनाहरूका तुलनामा अहिले कर्जाको माग बढ़ाएका छन्। यसले कर्जा विस्तार बढ़ेको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ। गएको जेठमा मात्र वाणिज्य बैंकहरूले 36 अर्ब कर्जा लगानी गरेका छन्। वैशाखमा 4 अर्ब रूपियाँ घटेको कर्जा विस्तार जेठमा केही बढ़ेको हो। वैशाखसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी 49.11 अर्ब रूपियाँ थियो। जेठ मसान्तसम्म आउँदा 49.47 अर्ब पुगेको छ। यो तथ्याङ्क अनुसार जेठमा मात्र 36 अर्ब रूपियाँ कर्जा लगानी बढ़ेको देखिन्छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा बृहत्तर जनकपुर क्षेत्रमा 52 लाख भन्दा बढ़ी भ्रष्टाचार शीर्षकको खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर लगायतले गैर कानूनी रूपमा परिषदको रकम खर्च गरेको, परिषदको कोषबाट स्कार्पियो गाड़ी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको र विभिन्न समयमा घुस रकम बुझ्ने गरेको पाइएपछि उनीहरू विरूद्ध बिहिबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ठाकुरसेत विकास परिषदका लेखापाल सवित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, परिषदका सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बबिता देवी शाह, धनुषा जनकपुरधामका स्थानीय जितेन्द्र कुमार यादव र बलराम ठाकुरकी श्रीमती इन्दु लेखा कुमारी ठाकुर विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। इजरायलमा रहेका नेपालीहरू फर्किन अनिच्छुक शीर्षकको खबर हिमालय टाइम्समा प्रकाशित छ। इजरायल र इरानबीच विकसित पछिल्लो घटनाबीच इजरायलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैर आवासीय नेपाली संघले त्यहाँ स्थित नेपालीहरूसँग अन्तर्क्रिया गरेको छ। त्यहाँ स्थित दूतावासका राजदूत सहितको उपस्थितिमा भर्चुअल माध्यमबाट आयोजित अन्तर्क्रियामा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा निकै संवेदनशील अवस्था रहेको बताउनुभयो। उहाँले भन्नुभयो अहिले इजरायलको अवस्था पहिलेको युद्धको समयमा भन्दा संवेदनशील छ, तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन, त्यसलाई चाहिँ मान्नु पर्यो, लापरवाही गर्नु भएन। उहाँले इजरायल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्ड पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो। यद्यपि नेपाल फर्कन इजरायलकामा रहेका नेपालीहरूले इच्छा नदेखाएको प्रसंगलाई हिमालय टाइम्सले प्रकाशन गरेको छ। इरानको आणविक विकासलाई समर्थन गर्न रूस तयार, पुटिन शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चिन्तालाई सम्बोधन गर्दै यस रूस इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न तयार रहेको बताउनु भएको छ। रूसले यस विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफल गरेको र आफ्ना इरानी समकक्षीलाई प्रस्तावहरू पठाएको पुटिनले पुष्टि गर्नुभयो। सामान्यतया शान्तिपूर्ण आणविक ऊर्जामा इरानको चासो पूरा गर्न र एकै समयमा आफ्नो राष्ट्रिय सुरक्षाका बारेमा इजरायलको चिन्तालाई सम्बोधन गर्न सम्भव छ, उहाँले भन्नुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै 5 शिशुको हत्या आरोपमा नर्सलाई आजीवन कारावास शीर्षकको खबर लिँदैछौ। अर्जेन्टिनाको एक अस्पतालमा 5 शिशुको हत्या तथा अन्य 8 जनाको हत्या प्रयास गरेको अभियोग पुष्टि भएपछि एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मीडियाले जनाएका छन्। ब्रेन्डा सेसेलिया अयगुरो नाम गरेकी ती नर्सले 2022 मार्च र जूनको बीचमा आपतकालीन चिकित्सा काटबाट डोज लिएर नवजात शिशुहरूलाई पोटासियम र इन्सुलिन सुई दिएकी थिइन्। स्वस्थ जन्मिएका सबै बच्चाको कोरडोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा मृत्यु भएको थियो। तत्काल चिकित्सा हस्तक्षेपका कारण अन्य 8 जना भने बाँचेका थिए। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। नेदरल्याण्डसमाथि नेपालको 6 विकेटको शानदार जित शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपालले त्रिकोणात्मक टी ट्वेन्टी आई सिरिजमा हिजो नेदरल्याण्डसमाथि 6 विकेटको शानदार जित निकालेको छ। स्कटल्याण्डको गलाउसको मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्याण्डसले 20 ओभरमा 7 विकेट गुमाएर 174 रनको बलियो फल खड़ा गरेको थियो। प्रत्युत्तरमा नेपालले 19.4 ओभरमा 4 विकेटको क्षतिमा 180 रन बनाउँदै नेदरल्याण्डस विरूद्ध उत्कृष्ट जित दर्ता गरेको हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबार यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।